एकजना दार्शनिकले भनेका छन् कि वातावरण कुनै त्यस्तो रद्दीको टोकरी होइन। नमस्कार, म पार्वती खड्का, कार्यक्रम जलवायु र जीवनमा तपाईलाई स्वागत छ। तपाईले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनमा जलवायु परिवर्तन, मानव स्वास्थ्य र वातावरणीय सवालहरू उठाउने गरेका छौ। मानव जनजीवन, वातावरण र फोहोर मैला फरक फरक सुनिने विषयवस्तु भए तापनि यो एक अर्कासँग गाढा सम्बन्ध राख्ने विषय हो। फोहोर मैलाको सही व्यवस्थापन हुन सकेन भने यसले जलवायु प्रदूषण गराउँछ। यति मात्र नभई मानव स्वास्थ्यमा पनि नकारात्मक असर पार्नेछ। वातावरणीय प्रदूषणले मान्छेको जनजीवनमा दम, जन्मदोष, क्यान्सर, हृदय रोग जस्ता भयानक रोगले घर बनाउँछ। फोहोर मैला व्यवस्थित बनाउन सके यसबाट मनग्य आमदानी पनि गर्न सकिन्छ। विकसित देशहरूले त फोहोरबाट राम्रै आमदानी गरिरहेका हुन्छन्। आफूले उत्पादन गरेको फोहोर आफैले व्यवस्थापन गर्नका लागि फोहोर मैला व्यवस्थापन गर्न ऐन 2068 र नियमावली 2070 बनेको छ। हामी कहाँ फोहोर व्यवस्थापन गर्ने विषयका बारेमा जनचेतनाको अभाव छ। फोहोर मैला व्यवस्थापन अरूले गरोस्, अहिलेलाई चाहिँ फुत्त फ्याँकाउन जस्ता सोचाइले गर्दा काठमाडौँ उपत्यकाले नुवाकोटको बञ्चरेलाई बिरामी पारिरहेको छ। नेपालको संविधानको धारा 30 स्वच्छ वातावरणको हक प्रदान गरेको छ, तर त्यही हकबाट वञ्चित भएका छन् बञ्चरेका बासिन्दा। यही विषयको सेरोफेरो भित्र रहेर आजको कार्यक्रममा फोहोर मैला सम्बन्धी जानकारी, बञ्चरे डाँडाको ल्याण्डफिलले स्थानीयमा परेको असरका बारेमा एक रिपोर्ट र फोहोर मैला व्यवस्थापन गर्न नुवाकोटको ककनीले के पहल गरेको छ त भनेर ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङसँग गरिएको छलफल र ल्याण्डफिलमा जम्मा भएका फोहोरले स्थानीयको दैनिकीमा के र कस्ता खालका असरहरू गरिरहेको छ त भनेर बञ्चरेकै स्थानीयहरूसँग सोधिएको जनआवाज आजको कार्यक्रममा पस्कनेछौ। कार्यक्रमको शुरूआतमा लागौ जानकारी तर्फ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा 6,934 स्वास्थ्य संस्थाहरू रहेका छन्। ती स्वास्थ्य संस्थाहरूबाट दैनिक कति फोहोर निस्कन्छन् र व्यवस्थापन कसरी हुन्छन् भन्ने प्रश्नको कतै लेखाजोखा सहितको उत्तर छैन। स्वास्थ्य संस्थाबाट निस्किएका खतरनाक रासायनिक पदार्थहरू जमिनको सतहमा मिसियो भने माटोको उत्पादकत्व घट्ने र पिउने पानीको स्रोत दूषित हुने गर्छ। ल्याण्डफिल साइट आसपास क्षेत्रको वातावरणमा नकारात्मक असरहरू देखिने गरेको फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्र प्रसाद घिमिरेले बताउनुभयो। काठमाडौँ उपत्यकाका निजी तथा सरकारी अस्पतालबाट एक दिनमा करिब 100 टन फोहोर निस्कने उहाँको भनाइ छ। विगत 20 वर्षदेखि काठमाडौँ महानगरपालिका क्षेत्रभित्रको फोहोर व्यवस्थापनमा क्रियाशील रहेको फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेका अनुसार कतिपय सरकारी अस्पतालहरूमा फोहोर संकलन गर्दा मानवजन्य अङ्ग, आलो, रगत, सिरिन्जहरू फेला पर्ने गरेको छ।
ल्याण्डफिल साइट भनेको फोहोर डम्प गर्ने वा भण्डारण गर्ने उद्देश्यका लागि तयार गरिएको जग्गा हो। अन्तर्राष्ट्रिय मुलुकको अभ्यास अनुसार ल्याण्डफिल साइट मानव बस्ती र खेतीपाती गर्ने जग्गा अनि पिउने पानीको मुहानदेखि धेरै टाढा हुनुपर्छ। तर नेपालको सबैभन्दा ठूलो शहर काठमाडौँको फोहोर थुप्रिने बञ्चरे डाँडामा फोहोर सँगसँगै पीर मर्का पनि उत्तिकै थुप्रिएको छ। एक रिपोर्ट।
नुवाकोट जिल्लाको बञ्चरे डाँडामा भएको ल्याण्डफिल साइटले मान्छेको घर करेसा र घुरियान नै छोएको छ। काठमाडौँ उपत्यकामा दैनिक 1200 मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ। त्यसमध्ये 500 मेट्रिक टन काठमाडौँ महानगरपालिकाको छ भने उपत्यकाबाट दैनिक कम्तीमा 200 ट्रक फोहोर बञ्चरे डाँडा जाने गरेको छ। फोहोरको दुर्गन्धले घरै पछि क्यान्सर फैलिएको छ भन्नुहुन्छ स्थानीय नवराज नेउपाने।
यहाँ क्यान्सर भन्ने थाहा थिएन हामीलाई। यहाँ अधिकांश मान्छेहरू जति बितिहन् सबै क्यान्सर भएर बितिहन्। धेरैजना बिरामी क्यान्सरकै छन्। 4-5 जना बित्न तयारी छन्। अस्ति मात्रै 1 वर्ष अगाडि मेरो हजुरबुवा पनि बित्नुभयो क्यान्सरकै कारणले हो। नजिकको घरमा चाहिँ गनाउने त्यतिकै, चिलगिद्धहरू आउने त्यतिकै, झिङ्गा त्यतिकै, फोहोरहरू लिएर आउने छाना छानामा, घरको छाना छानामा। खेतीपातीमा जाँदाखेरि खाजा लिएर जान्छौँ, झिङ्गाले गर्दा खानै छैनन्। अहिले त अलिक चिसो मौसम भएर अलिक कम छ, अलिक जमिन तात्दै गएपछि झिङ्गाले गर्दा बेसी साध्यै हुँदैन।
ल्यान्डफिल साइडहरूमा थुप्रिने फोहोरले बिस्तारै मानव स्वास्थ्य र वातावरणमा असर गर्दै जान्छ। जैविक फोहोरहरूबाट मिथेन ग्यास उत्पन्न हुन्छ। यता मिथेन ग्यासले ओजन तह प्वाल पार्नेदेखि श्वास प्रश्वासमा समेत असर गर्छ भने ल्यान्डफिलको फोहोर खानका लागि मुसारा झेगा फैलने गर्छ। फोहोर व्यवस्थापन सही ढंगले नहुँदा पहिलो असर वातावरणमा पर्छ भने दोस्रो असर मानव स्वास्थ्यमा पर्ने गर्छ। फोहोर खानका लागि मुसारा झेगा, काग, गिद्ध, स्यालहरूले मरेका सिनो बोकेर मान्छे आतंकित पार्ने गरेको भगाई सुनाउँदै स्थानीय श्रीराम
र त्यहाँको मान्छेहरूले चाहिँ काम गर्ने, तपाईँको दिमागै तपाईँको चाहिँ आउट भएर जाने, तपाईँको चाहिँ के काम गर्ने, कहाँ के खाने, वाक वाकी लाग्ने, टाउको दुख्ने, होइन, यी कारणले गर्दाखेरि तपाईँको घरमा गृहिणीहरूले पनि तपाईँको एकातिर बच्चाको समस्या छ, अर्कातिर त्यो झिङ्गाको कारणले गर्दा बच्चा रोइरहेको हुन्छ, सुताएको ठाउँमा झिङ्गा चाहिँ तपाईँको मुखभित्र प्रवेश गर्न जान्छ, र त्यसैले भमिट गर्ने, तपाईँको त्यो घाँटी चाहिँ त्यो ऊहरू बिमारी पर्ने, अनि त्यसैले ज्वरो आउने, अनि खाना खाने नहुने, अनि अब त्यो खेत रोपाईँहरू, बारी रोपाईँहरू गर्दाखेरि चाहिँ तपाईँको अब झिङ्गाले चाहिँ सबै जिउमा ढाकेको हो नि, एउटा हातमा बिउ हुने, अर्को हातमा तपाईँको रोप्न खोज्दाखेरि तपाईँको त्यो झिङ्गा भाग्दैन। हेर्नुहोस् अहिलेको झिङ्गा, पहिलाको झिङ्गा यसो गर्दाखेरि भाग्थ्यो, अब अहिलेको चाहिँ तपाईँ टाँसिएपछि तपाईँको पुस्नुपर्ने, यस्ता किसिमका तपाईँको एउटा कल्पना गर्दाखेरि पनि तपाईँको अत्यन्तै जीव सिरिङ्ग भएर आउने।
ल्यान्डफिलले सतहभित्र र बाहिरको पानीका स्रोतहरू दूषित पारिरहेको हुन्छ। ठोस फोहोरबाट ल्यान्डफिलहरूले लिचेड उत्पादन गर्दछ। विश्व बैंकद्वारा प्रकाशित एक प्रतिवेदन अनुसार फोहोरले विश्वको 64 मिलियन मानिसहरूको दैनिकी बिगारिसकेको छ। यस्तै ल्यान्डफिल साइडहरूमा थुप्रिने फोहोरले मानव स्वास्थ्यमाथि ठूलै जोखिम देखायो भन्ने दुखेसो छ पञ्चरेका बासिन्दाको। फोहोर मैला व्यवस्थापन ऐन 2068 र नियमावली 2070 फोहोरलाई स्रोतमै वर्गीकरण गर्नु भनेर स्पष्ट व्यवस्था गरेको छ। ऐन नियमको घेराभित्र रहेर स्थानीय सरकारले आफ्नो नगरको फोहोर आफै व्यवस्थापन गर्नुपर्ने आवश्यक देखिन्छ।
तपाई रेडियो नेपालबाट कार्यक्रम जलवायु र जीवन सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समस्या भोगिरहेको नुवाकोट जिल्लाको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङसँगको कुराकानी अबको श्रृंखलामा प्रस्तुत गर्नेछौ।
कार्यक्रममा स्वागत छ यहाँलाई।
धन्यवाद।
यहाँको जुन समस्याहरू, धेरै समस्याहरू, फोहोर मैलाको कारण चाहिँ प्रदूषणमा चाहिँ बस्न बाध्य भएको समस्याहरू, विभिन्न खालको रोग व्याधिसँग जुझिरहनु परेको समस्याहरू देखियो है, स्थानीयहरूको धेरै समस्याहरू देखियो, गाउँपालिकाले के पहल गरेको छ?
यो चाहिँ लामो समयदेखि 62 यो ककनी गाउँपालिकाको तत्कालीन ओखरपोवा गाविस सिस्टोलमा चाहिँ फोहोर व्यवस्थापन गर्दै आयो र हाल चाहिँ ककनी गाउँपालिकाको वडा नम्बर 2 बन्चरे डाँडामा फोहोर विसर्जन गर्दै आएको कुरो छ। त्यसो हुँदा अब तत्कालीन अवस्थामा मान्छेले चाहिँ फोहोर सँगसँगै विकास आउँछ भन्ने आशा लिएको थियो। तत्कालीन अवस्थामा साबिकको ओखरपोवा गाविस, चाउथे गाविस, कुमरी लगायतको क्षेत्रहरूमा चाहिँ विकासमा अत्यन्तै पछि परिएको ठाउँ हो। काठमाडौँबाट साह्रै नै नजिक भए तापनि बत्तीमुनिको ओझेल भने जस्तै यो क्षेत्रहरू चाहिँ सडकको त परै जाओस्, विद्युत सम्बन्ध पनि राम्रोसँग हरेक घर घरमा चाहिँ उज्यालो पुगेको थिएन। मान्छेहरूको आशा के थियो भने फोहोरको विसर्जन सँगसँगै यहाँको सबै क्षेत्रको विकास हुन्छ भन्ने आशाले फोहोरको चाहिँ स्वागत गरे। फोहोरलाई तत्कालीन अवस्थामा फुलमाला बाजागाजासहित स्वागत गर्नुभयो। अहिले आउँदा त्यहाँ चाहिँ यो फोहोरले थाल खाउन भात खाउँको अवस्था बनाएको अवस्था छ। यसले गर्दा अब चाहिँ समस्या त जुन दिन 62 फोहोर फाल्ने दिनदेखि नै सुरुवात भयो चाहिँ त्यहाँको मान्छेले दुर्गन्धदेखि लिएर त्यहाँको वातावरण कतिसम्म प्रदूषण छ भन्ने कुरो चाहिँ त्यो कोल्पु खोलाको जुन चाहिँ सिस्टोलमा फोहोर फालिएको छ, सिस्टोलको फोहोर केन्द्रको चाहिँ लिचेड बगेर त्यहाँदेखि करिबन 5-7 किलोमिटर तलसम्म पनि चाहिँ पानी अत्यन्तै दुर्गन्धित, चाहिँ कालो पानी जाने, त्यसपछि फिजै फिज हुने, त्यहाँ पानीमा टेक्दाखेरि पनि घाउ खटिरा आउने, छालाजन्य जस्तो रोगहरू लाग्ने, त्यस्तो खालको चाहिँ वातावरण विगतदेखि नै भयो। त्यसो हुँदै गर्दाखेरि हामी म चाहिँ 63 पछि मात्रै त्यो क्षेत्रमा आएँ। म आउँदाखेरि पनि अस्त व्यस्त तरिकाको फोहोर विसर्जन भइराखेको थियो। त्यसो हुँदै गर्दा अब 64 निर्वाचन हुँदै क्रमशः चाहिँ स्थानीय तह 74 निर्माण भइसकेपछि बल्ल त्यहाँका केही प्रतिनिधि अथवा त्यहाँका चाहिँ सरोकार राख्ने प्रभावित क्षेत्रका बासिन्दाहरू आन्दोलन गर्ने, यो चाहिँ भएन त्यो भएन, यसरी व्यवस्थापन गर्नु पर्यो, हामीलाई चाहिँ बाँच्न पाउनु पर्यो, यो चाहिँ एउटा मौलिक हक पनि गुम्यो भन्ने टाइपले पटक पटक आन्दोलन गरि नै राख्नु भएको थियो। यो हिसाबले गर्दा म पनि यो चाहिँ अहिले यो चाहिँ स्थानीय तहको दोस्रो निर्वाचनमा निर्वाचित भएर आइसकेपछि सबैभन्दा पहिला हामी काठमाडौँ महानगरका मेयरसँग पनि बस्यौँ। उहाँ पनि चाहिँ त्यहाँ बन्चरेमा फोहोर लैजान पाउनु पर्यो भन्ने टाइपको चाहिँ केही त्यहाँ भनौँ न फोहोर ल्याउने स्थानीय तहहरूको माग थियो र त्यहाँको धुनिवेशीको 3 र ककनीको 3 स्थानीयवासीहरू चाहिँ बन्चरेमा फोहोर लगिसकेपछि सिस्टोलमा जसरी अस्तव्यस्त तरिकाले विसर्जन गरिएको थियो त्यसै गरी नै चाहिँ त्यहाँ बन्चारेमा पनि विसर्जन गर्छ, हामी फाल्न दिँदैनौँ भन्ने टाइपले आन्दोलन भइराखेको थियो र बालेनजी पनि आउनुभयो, साह्रै नै पीडा दिएको रहेछ काठमाडौँ लगायतका स्थानीय तह अथवा फोहोर ल्याउने निकायले भनेर उहाँले चाहिँ गोहीको आँसु जसरी चाहिँ रोई कराई गर्नुभयो। पछि हामी वार्तालाप छलफल गर्दै गर्दा अब पहिला चाहिँ यो विसर्जन गरौँ, अहिले म पनि नयाँ यहाँहरू पनि नयाँ भनेर भनिसक्नुभएपछि ठिकै छ, उसो भए छलफल सम्वादबाटै विषय टुङ्गेला भन्ने हिसाबले हामीले उहाँलाई सहजीकरण गर्थ्यौँ र बन्चरेमा फोहोर विसर्जन भयो। त्यसो हुँदै गर्दा क्रमशः समय त बित्दै गयो, फोहोर त जस्ताको तस्तै पुरानो जुन शैलीमा विसर्जन गरिएको थियो त्यो चाहिँ नियमित नै रह्यो। त्यसो भइसकेपछि हामीले पुनः फेरि चाहिँ सम्बन्धित तालुकदार मन्त्रालय प्रधानमन्त्री तहसम्म पनि यो विषयमा छलफल गर्यौँ। प्रधानमन्त्रीकै नेतृत्वको बैठकमा स्वास्थ्य मन्त्री, शहरी विकास मन्त्री, गृहमन्त्री, अर्थमन्त्री लगायतका उपस्थितिमा हामीले चाहिँ छलफल गर्यौँ र त्यसको समाधान चाहिँ शहरी विकास मन्त्रालयलाई गर्नु भन्ने प्रधानमन्त्रीज्यूको निर्देशन भयो। तर आजसम्म पनि त्यसको चाहिँ टुङ्गो चाहिँ लागिसकेको अवस्था छैन, फोहोर जसरी फालिएको छ, हिजो जसरी फालिएको हो, आज पनि त्यसै गरी फालिराखेको छ। मैले सम्बन्धित निकायलाई संस्थागत हिसाबले भन्दा नि व्यक्तिगत हिसाबले पनि मैले प्रधानमन्त्रीज्यूसँग पनि पटक पटक छलफल गरिराखेको छु र शहर विकास मन्त्रालयलाई पनि खबरदारी गरिराखेको छु।
तपाईँले यसरी यहाँको गुनासोहरू सुनाइराख्दाखेरि, गुनासो बोकेर काठमाडौँसम्म जाँदाखेरि चाहिँ तपाईँले उहाँबाट आउने प्रतिक्रिया चाहिँ कस्तो प्रतिक्रिया बोकेर फर्किनुहुन्छ तपाईँ?
अब यो आजसम्म पनि हल हुन नसकेको विषय चाहिँ मुख्य चाहिँ अब फोहोर कुन निकायले हेर्ने हो अथवा कसको दायित्वमा छ यो भन्ने कुरो ठोस कुरो भइराखेको छैन। प्रधानमन्त्रीज्यूले शहरी विकास मन्त्रीज्यू अथवा शहरी विकास मन्त्रालयलाई चाहिँ भन्नुहुन्छ, शहरी विकास मन्त्रालय फेरि हामी त निर्माणधीन अवस्थामा मात्रै हो, त्यो चाहिँ हामीले नै फोहोर व्यवस्थापन गर्ने अथोरिटी अधिकार चाहिँ हामीसँग छैन। त्यसको संरचना जो बन्चारेमा चाहिँ ल्यान्ड फिल्ड साइट निर्माण गर्ने भन्ने चाहिँ भौतिक संरचना निर्माण गर्ने काम मात्र हामीले लिएका हौँ, हामीले यो चाहिँ अब छिट्टै हस्तान्तरण गर्छौँ, त्यसो हुँदा हाम्रो क्षेत्राधिकारभित्र यो पर्दैन भनेर उहाँहरू पन्छिनु भइराखेको अवस्था चाहिँ हो। त्यसो हुँदा यसको चाहिँ तत्काल ठोस कसको जिम्मेवारीमा हुने हो त, यो चाहिँ फोहोर हेर्ने निकाय अथवा व्यवस्थापन गर्ने निकाय, त्यसको खर्च पर्छ सबै कुरो कसरी चाहिँ मापदण्ड अनुसार गर्ने, यी सबै कुरो चाहिँ ठोस एउटा चाहिँ निकायलाई जिम्मा नदिएसम्म यसको समस्या हल हुने म देख्दिनँ।
हजुर, अब चाहिँ यो जुन फोहोरले गर्दाखेरि यहाँको स्थानीयवासीहरूको जुन कथा व्यथा पीडाहरू पनि सुन्यौँ हामीले होइन, यो विषयलाई सम्बोधन गर्नको लागि कसले के गर्नुपर्छ तपाईँको विचारमा?
मैले चाहिँ यो फोहोर यदि दीर्घकालीन हिसाबले व्यवस्थापन गर्ने हो भने अथवा मैले मन्त्रालयको बैठकहरूमा पनि भनेको छु थियो कि यो फोहोर दीर्घकालीन हिसाबले व्यवस्थापन गर्ने हो भने हामीले भने जस्तो गर्नु पर्यो, होइन चाहिँ यसरी नै फाल्ने हो भने तपाईँहरूले वैकल्पिक व्यवस्था अर्को बन्चारी खोज्नुहोस्, त्यहाँ चाहिँ फोहोर फाल्न हामी दिँदैनौँ, अधिकारले पनि दिँदैन भनेर पटक पटक पनि भन्यो। त्यसो हुँदा मैले देखेको यदि दीर्घकालीन समस्या हल गर्ने हो भने फोहोरलाई त्यसै गरी अहिले जसरी पुरिराखेको छ त्यसै गरी पूर्ण हुँदैन, यसलाई फोहोरलाई चाहिँ 70% भन्दा बढी फोहोरहरू रियुज गर्न मिल्ने वस्तुहरू छन्। त्यसो हुँदा त्यसलाई प्रशोधन गरेर रियुज गर्ने र विसर्जन गर्नै पर्ने फोहोर मात्रै बल्ल त्यहाँ पुर्ने हो भने लङ टाइमसम्म फोहोर बन्जारेमै व्यवस्थापन पनि गर्न सकिन्छ र त्यो चाहिँ प्रशोधन गर्ने यदि उद्योगको रूपमा विकास गर्यो भने प्रभावित क्षेत्रका नागरिकहरूलाई पनि तपाईँहरूलाई पनि यो कम्पनीको चाहिँ मालिक तपाईँहरू पनि हो, तपाईँहरूको चाहिँ एउटा क्षेत्राधिकार अथवा त्यो चाहिँ प्रभावित क्षेत्रको नागरिक भएको नाताले तपाईँहरूलाई चाहिँ 80% सेयर तपाईँहरूले नि प्राप्त गर्ने भनेर नागरिकलाई पनि त्यहाँ चाहिँ सँगसँगै लैजाने हो भने भोलि त्यो फोहोरको चाहिँ असर बापत हामीले पाएको चाहिँ सम्पत्ति भन्ने उसको मनमा पनि लाग्छ र भोलि त्यो उद्योगमा स्थानीय बासिन्दाले पनि अपनत्व ग्रहण गर्छ र दिगो र टिकाउ पनि हुन्छ। मैले त्यो प्रस्ताव राखेँ। त्यसो गर्दाखेरि चाहिँ अहिलेसम्म चाहिँ विभिन्न भनौँ न होला चाहिँ स्थानीय तहहरूसँग अर्थ स्रोत नहुन सक्छ तर कति धेरै प्राइभेट सेक्टरहरूले पनि चाहिँ माग गरिराख्नै भएको छ, धरानमा यसै गरी फोहोर व्यवस्थापन गरिराख्नु भएको निकायहरू तपाईँहरूले यो फोहोर चाहिँ आफैले गर्न नसक्ने स्थिति हो भने हामीलाई दिनुहोस् र हामी यसलाई चाहिँ व्यवस्थापन गर्छौँ, कति पैसा लगानी त्यो चाहिँ हामी गर्न तयार छौँ। मैले अघि भने जस्तै चाहिँ तौल तरिकाहरू पनि उहाँहरू मान्न पनि तयार हुनुहुन्छ, यसो गरी चाहिँ दिन सक्यो भने दीर्घकालीन हिसाबले त्यो फोहोरको व्यवस्थापन पनि हुन्छ र पब्लिकको त्यो आउने दुर्गन्ध पनि न्यूनीकरण पनि हुन्छ। उहाँहरूले चाहिँ के निस्किन्छ भोलि चाहिँ मल बनाउने कुरा होला अथवा त्यो ग्यास उत्पादन गर्ने कुरा होला के होला त्यो विभिन्न होला, त्यहाँ रोजगारीको सिर्जना पनि हुने सम्भावनाहरू देखिन्छ। त्यो प्रभावित क्षेत्रका बासिन्दालाई हिजो लामो समयदेखि तपाईँहरू फोहोरले प्रभावित हुनुभयो यस बापत तपाईँहरूले यहाँ चाहिँ जागिर खानुहोस् भनेर उहाँहरूलाई भन्दाखेरि पनि कम्तीमा पनि चाहिँ घाउमा मलमपट्टी गरिदिया जस्तो हुने पनि हुन्थ्यो। यो टाइपले जानलाई चाहिँ वातावरणहरू बनाउनु पर्छ भनेर मैले प्रधानमन्त्री कार्यालय तहको बैठकमा पनि शहरी विकास मन्त्रालय तहको बैठकमा पनि प्रष्टसँग भनेको छु। यो कुरा चाहिँ उहाँहरूले अब विभिन्न निकायहरू भेट्दै विभिन्न निकायको त्यो चाहिँ व्यवस्थापन गरिराखेको कम्पनीहरूको चाहिँ गरिराखेको चाहिँ उहाँहरूको त्यो स्लाइड हेरेर पनि राख्नु भएको छ तर ठोस निर्णयहरू चाहिँ अहिलेसम्म भएको छैन।
के कारणले ठोस निर्णय नआएको होला तपाईँको विचारमा?
यसमा धेरथोर म चाहिँ के देख्छु भने जस्तो केही व्यक्तिको चाहिँ स्वार्थ पनि बाजिएको छ कि त जस्तो अहिलेकै तौल तरिकाले व्यवस्थापन गरिराख्दा राजनीतिक तहकै नेतृत्वहरूको पनि चाहिँ जस्तो ठुल्ठूला कम्पनीहरू अथवा फोहोर ढुवानी गर्ने फोहोर व्यवस्थापन गर्ने कम्पनीहरू गाडी घोडाहरू भएको चाहिँ आवासहरू हामी सुन्न पाउँछौँ। भोलि त्यसो गरी व्यवस्थापन गर्न सक्दा त ती कम्पनीहरूले रोजगार नपाउने अथवा चाहिँ आर्थिक चलखेल गर्न नसक्ने स्थिति देखेर चाहिँ यो निर्णयमा नपुगिराखे हो कि जस्तो चाहिँ मलाई अनुभूति हुन्छ। ठ्याक्कै मैले किटानैसँग त भन्न सक्दिनँ तर आर्थिकसँगै केही विषयवस्तु जोडेको जस्तो मलाई अनुभूति छ।
धन्यवाद।
हस्, थ्याङ्क यू।
वहाँ हुनुहुन्थ्यो नुवाकोट जिल्लाको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ। बन्चरे डाँडाको ल्यान्डफिलको असर र समाधानको बाटो के होला त भन्ने विषयमा छलफल गर्दै ल्यान्डफिलमा जम्मा भएका फोहोरले स्थानीयको दैनिकीमा के असर गरिरहेको छ त भनेर बन्चरेकै स्थानीयहरूलाई सोधेका छौ।
लक्ष्मण पाण्डे, अब समस्या भन्नुपर्दा त्यही त हो नि, अब मेन त दुर्गन्धै हो। पहिलो सुरुमा क्यान्सर देखियो, अहिले बढी पाठेघर कम छ, महिलामा पाठेघरको हो। फोहोर त लाने कहाँ लाने, नलाने कहाँ लाने, होइन त्यो हामीले भनेर मात्रै हुने कुरा नै होइन।
त्यो गङ्गा पाण्डे हो, एकदम समस्या छ। एकदम कस्तो भने अब एकदम गनाउँछ होइन, खाना खाँदा बस्दा सुत्दा उठ्दा हामीलाई हरेक बेला गन्दा खाने त हरेक बेला गन्दा छ। अनि बोट बिरुवाहरू, अब यस्तो फलफुलको बोटहरू, फलफुल कुहिने, क्यान्सर हुने, जस्तै कुनै बेला झाडा पखाल लाग्ने रोगहरू, विभिन्न रोगहरू छ समस्या छ हामीलाई। अब त्यो समस्या समाधान के गरी गर्नुहुन्छ के गर्नुहुन्छ त्यो चाहिँ अब राज्यलाई नै थाहा होला, हामीलाई थाहा छैन। अरू अब त्यस्तो हो नि, ज्वरो आउने अब त्यो अब यस्तै समस्याहरू जे अन्तको हेरिकन हाम्रो यहाँ धेरै नै समस्याहरू हुन्छ कि। अब ज्वरो सरो आउने कुनै बेला अब झाडा पखालाहरू बढी लाग्ने, अब झिङ्गाहरू यस्तो हरियो झिङ्गाहरू आउँछ क्या, बढी हरियो झिङ्गाहरू आउँछ, झिङ्गाहरू त्यो झिङ्गा गएर अब खानामा बस्दै बस्दा अनि हामीलाई यसै नै असर त गरिहाल्छ नि होइन र। त्यही भएको कारणले गर्दाखेरि एकदम यहाँ समस्या चाहिँ समस्या छ, अब विकसित छैन, फोहोर चाहिँ सुँगेर बस्नु परिरहेको छ, त्यही हो।
मेरो नाम चाहिँ जानुका घिमिरे हो, फोहोर फाल्ने नजिकै बिरुवा भन्ने ठाउँमा हो मेरो घर। हामीलाई असर त कति छ, कति धेरै छ हामीलाई असर त। अब यो फोहोरले गर्दाखेरि, यो दूषितले गर्दाखेरि हामीलाई बस्न पनि गाह्रो भएको छ। एकदम पहिला हाम्रो एकदम राम्रो यो ठाउँ राम्रो हावापानी सुक्छ हावापानीको ठाउँ हो, अहिले यसले गर्दाखेरि हामी अब यहाँ बस्ने कि उठेर हिँड्ने जस्तो भएको छ हामीलाई यो फोहोरको दूषितले गर्दाखेरि। बालबालिकाहरूलाई त्यत्तिकै असर भएको छ, त्यसले गर्दा अब रुगाखोकी लाइनदेखिबाट आँखाको रोगहरू, यसो टाउको दुख्ने हरेक रोगहरू त्यो आइरहेको छ अहिले। बच्चाहरूलाई देखिबाट बुढासम्म बस्नलाई धेरै समस्या छ यहाँ। पुरै पिरो त पिरो हुने, आँखा पाक्ने, दूषित त्यस्तो छ, मुटुको रोग समस्याहरू आइरहेको छ, क्यान्सरहरू अब हाम्रो यहाँ थाहै थिएन पहिला। हामीलाई त एकदम नराम्रो लागेको छ यो फोहोरले गर्दाखेरि, एकदमै नराम्रो यो फोहोरकोले गर्दाखेरि चाहिँ साह्रै नराम्रो छ। अब ल्याउनु नल्याउँदा ल्याइहाले, ल्याएर यसको चाहिँ नि व्यवस्थापन राम्रोसँग गरेर राखिदिए चाहिँ हुन्थ्यो भन्ने छ हामीहरूलाई चाहिँ।
सरस्वती गौतम, हामीलाई त धेरै नै समस्या परेको नि। पानी परेपछि एकदम राग आउने, बच्चाहरूलाई असर गर्ने, रुगाखोकी लाग्ने, ज्वरो आउने, ठुलोलाई त क्यान्सरै हुने। हाम्रो अङ्कललाई पनि क्यान्सरै भयो, बित्नु भएछ। फोहोर ल्याए पनि त्यसलाई राम्रोसित व्यवस्था गर्नु भन्न।
यिनै विषयवस्तु सँगसँगै कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिनै लाग्यो। कार्यक्रम जलवायु र जीवन तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमको बारेमा हामीलाई कुनै प्रतिक्रिया दिनु छ भने लेखी पठाउनुहोला। अर्को साता यही समयमा कार्यक्रमको साथमा फेरि उपस्थित हुने नै छौ। आजको कार्यक्रमबाट म पार्वती खड्का र हरि रिमाल बिदा हुन्छौ। नमस्कार।